नमस्कार, म प्रवीण पोखरेल। अब हामी 36 बजेसम्म सँगै रहनेछौ। आज तिथिको हिसाबमा, मितिको हिसाबमा 2079 साल कार्तिक 9 गते बुधबार, कार्तिक शुक्ल प्रतिपदा तिथि हो। यति बेला तपाईँ हामी सबैका घर आँगनमा तिहारको रमझम चलेको छ। तिहारको चौथो दिन आज गोवर्धन पूजा, कृष्णको सहयात्रीका रूपमा रहेको गोरूको पूजा गरी मनाइँदैछ। सँगै आजदेखि नेपाल सम्वत 1143 पनि प्रारम्भ भएको छ। यस अवसरमा हामी सबैलाई शुभकामना पनि दिन चाहन्छौ। नेवारी समुदायमा आफूले आफैलाई पूजा गर्ने महपूजा पनि आजै मनाइँदैछ। सांस्कृतिक रूपमा यति विविधता बोकेको नेपाली समाजमा एक समुदायले अर्को समुदायको चाड़ पर्व मनाउने परिपाटी पनि छ। एक हिसाबमा चाड़ पर्वको भनौ न आदान प्रदान सांस्कृतिक एकीकरणका रूपमा पनि अगाडि बढ़िरहेको छ। तिहारको यो समयमा देउसी भैलोको परम्परा पनि लामो समयदेखि शुरू भएको मानिन्छ। तिहारको देउसी भैलो भन्ने बित्तिकै सिस्नोपानी नेपालको देउसी भैलो लोकप्रिय बनिसकेको छ। आज हामी यिनै विषयमा सिस्नोपानी नेपालसँग समेत आबद्ध रहनुभएका एकजना संचारकर्मी, साहित्यकार, संस्कृतिकर्मी धीरेन्द्र प्रेमर्सीसँग कुराकानी गर्छौ। उहाँलाई स्वागत गर्छौ हामी। धीरेन्द्र प्रेमर्सीज्यू, स्वागत छ यहाँलाई।
धेरै धेरै धन्यवाद हजुर।
तिहारको यो मौसममा हामी कुराकानी गरिरहेका छौं र सांस्कृतिक हिसाबमा हामीसँग यति विविधता छ कि मैले अघि नै उल्लेख गरिहाले। आज अब गोवर्धन पूजा पनि छ, सँगै नेपाल सम्वत पनि आजदेखि प्रारम्भ भएको छ, सँगै महापूजा पनि छँदैछ। अब केही समयपछि तराईमा छठ पर्व चाहिँ हर्षोल्लाससँग मनाइँदैछ र त्यो तराईमा मनाउने पर्व काठमाडौँमा पनि धूमधामका साथ मनाइँदैछ। हामी आज नै विषयमा कुराकानी गर्छौ र शुरूमा अब अहिले तिहारको मौसम भन्ने बित्तिकै देउसी भैलोलाई सम्झनै पर्छ। देउसी भैलो भनौ न यसको एउटा परिपूरक पनि हो। अब सँगै यहाँहरूले वर्षौंदेखि सिस्नोपानी नेपालकाले भनौ न सिस्नोपानी नेपालसँग आबद्ध भएर देउसी भैलो चाहिँ गरिरहनु भएको छ प्रत्येक वर्ष। अब यसपालि पनि गर्नुभएको छ, अहिले भनौ न त्यो हेर्न पाइन्छ। अब यसैबाट शुरूआत गरौं न, सिस्नोपानी नेपालको देउसी भैलो, यो वर्षको देउसी भैलोको मूल भनौ न यो त्यो सन्देश चाहिँ के छ? अब यो भनौँ न सन्देश चाहिँ के छ? यसपालि चाहिँ के बनाउनु भएको छ मुख्य रूपमा चाहिँ?
धेरै धेरै धन्यवाद। सबभन्दा पहिले म पनि अलिकति यसमा प्रवेश गर्नुभन्दा अगाडि मलाई अति मनपर्ने पर्व, छुने पर्व यो महपूजा, यसको शुभकामना दिन चाहन्छु सबैमा। महपूजाको, नेपाल सम्वतको र समग्र तिहारको बीचमा त हामी छँदैछौँ,
शुभकामना
छँदैछ। र देउसी भैलो सिस्नुपानीको यसको एउटै नै जहिले पनि रहँदै आएछ सुरुदेखि। यसपालि हाम्रो 25 वर्ष थियो सुशासन विकृतिहरूलाई पछ्याउँ, सुशासन कायम गरौं, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढौं भन्ने एउटा भाव बोकेर चाहिँ हामी हिँडिरहेका हुन्छौं। र त्यही सन्दर्भमा हाम्रो एउटा जुन व्यङ्ग्यात्मक शैली छ त्यस माध्यमबाट हामीले कुरा गर्दै आएका छौँ, आफ्ना प्रस्तुतिहरू राख्दै आएका छौँ। र अब यसपालि भनेपछि कुनै विशेष त छैन, तर जुन कुराहरू उठ्दै आइरहेका छन्, एकजना चाहिँ नि अब राजनीतिमा आएपछि तिनले चाहिँ नि अब त्यो अन्त्य आफै नसकिउन्जेलसम्म राजनीतिबाट चाहिँ नि यताउति नहल्लिने त्यो जुन परिपाटी छ यसलाई पनि अब न्यूनीकरण गरौँ, नयाँहरूलाई वातावरण दिउँ, यस किसिमको पनि छ। र यसपालि जाँदा जाँदै हामीले एउटा मलाई लाग्छ यो निकै मार्मिक कुरा हो कि यस्तो देउसी फेरि हामीले खेल्नु नपरोस् भनेर पनि भनेका छौँ, होइन? यो कामना पनि गरेका छौँ, किनकि हामीले त व्यङ्ग्य गर्छौँ। व्यङ्ग्य के का लागि गर्छौँ? व्यथितिमाथि व्यङ्ग्य गर्छौँ। त्यो व्यथिति सकिगयो भने मलाई लाग्छ सिस्नोपानी नेपालको देउसीको कुनै औचित्य रहने छैन, आवश्यकता रहने छैन, सकिनेछ। हामी यो सकियोस् भन्ने चाहन्छौँ र यो कुरालाई हामीले यसपालिको देउसीमा पनि प्रकट गरेका थियौँ। अलिकति प्रखर रूपमै प्रकट
गर्छौं। अब यहाँहरूको देउसी भैलो हेर्दा अब यहाँले उल्लेख गर्नुभयो यस्तो देउसी यसपालि मात्र खेल्न परोस् अर्को वर्ष चाहिँ खेल्न नपरोस् भनेको मतलब यहाँले जुन खालको विकृति विसंगतिहरूको चर्चा गर्नुभयो। अब यो 25 वर्षदेखि लगातार यही विषयमा यहाँहरूले भनौं न देउसी भैलो खेलिरहनु भएको छ यही विकृति यही विसंगति यसको चाहिँ अन्त्य भएको छैन। अब भनौं न अब यहाँहरूले यो प्रस्तुति गर्दै गर्दा अगाडि यो जुन यहाँहरूले उल्लेख गर्नुहुन्छ पात्रहरू उहाँहरू पनि मजासँग हेरेर बस्नुहुन्छ त्यो चाहिँ अलिकति अगाडि नै उहाँहरू हुँदा उहाँहरूमै व्यङ्ग्य गर्दाको त्यो अनुभव सुनाउनुहोस् न।
यो चाहिँ पक्कै पनि अलिकति हामीलाई यो लाग्छ कि हामीले जनताकै फेरि कुरा टिपेर हामी एकदमै आफै चाहिँ फुराउने मात्रै होइन विभिन्न सन्दर्भमा अचेल त हामीलाई सामाजिक सञ्जालहरू मार्फत 6 महिना 7 महिना अगाडिदेखि ल है यसपालि यो विषय उठाउने भनेर विभिन्न चिनेका नचिनेका अनेक तौरबाट चाहिँ नि विचारहरू आउने गर्छन् तिनैलाई बटुल बाटुल परेर केलाएर मिलाएर चाहिँ हामी राख्छौँ प्रस्तुत गर्छौँ र यसरी वास्तवमा भन्यो भने त्यो जनताको बोली चाहिँ हो त्यसमा हामीले के मात्रै गर्छौँ भने कहिल्यै यो एकपक्षीय चाहिँ नहोस् है होइन सबैलाई उनीहरूको पात्रता अनुसार व्यवहार गर्न सकियोस् हामीले जुन किसिमको व्यवहार गर्छौँ त्यो यसलाई चाहिँ हामी विचार गर्छौँ र त्यसरी गरेर प्रस्तुत गर्दा सबै अगाडि नै हुन लाग्छ ल हामीले भन्नुपर्ने कुरा त प्रत्यक्ष भन्यौँ उहाँहरूको अनुहारको प्रतिक्रिया भाव हेर्दा अलिकति केही छोएको पनि हो कि उहाँहरूले आत्मसात गर्न खोजेको पनि हो कि भन्ने जस्तो पनि लाग्छ र बिस्तारै बिस्तारै खोइ मलाई त कहिले काहीँ त्यो भाव शून्य पनि भएको थाल्यो होइन तर जे होस् यदा कदा कुनै कुनै कुरा ल है यसले गर्दा यस्तो भयो भन्ने पनि सुनिएको छ यसले ठ्याक्क म उदाहरण दिन सक्दिनँ हाम्रा साथीहरूले भन्नुहुन्छ यसपालिको देउसीमा यो कुरा उठेपछि फलान ठाउँमा यसरी भयो भन्ने त्यो चाहिँ हुने गरेछ तर जुन समूल हुनुपर्ने हो त्यता भएको छैन र त्यसमा वास्तवमा यो अलिकति दुःखकै कुरा कसलाई यो व्यङ्ग्य गरेर आफ्नो भनौँ न आफ्नै त्यो वितृष्णाहरू पोखिराख्न कसलाई मन लाग्छ र यो संस्कृतिको पर्वमा उल्लास उमङ्गको कुरा मात्रै गर्न पाए आनन्दको कुरा मात्रै गर्न पाए कस्तो मजा हुन्थ्यो हामी पनि संस्कृतिका अन्यान्य पाटाहरू खोज्थ्यौँ होला नि त यो नहुँदा दुःख चाहिँ लाग्छ तर जे पुग्यो मान्छेले मनोरञ्जन पनि लिन्छन् र आम मान्छेले सबभन्दा हो कमसेकम हाम्रो कुरा भनिदिए त्यो भनेर जुन आनन्द मान्छन् त्यो आनन्दमा चाहिँ हामीले फेरि आनन्द अनुभूति पनि गर्छौँ।
अब यो यहाँले उल्लेख गर्नुभयो एकपक्षीय नबनाउन यहाँहरूको हरदम प्रयास हुन्छ अब मानवीय गुण पनि हो होइन अब यसमा चाहिँ कसरी अब भनौ न यो अब अरूले सुन्दा चाहिँ यो चाहिँ अब एउटालाई व्यङ्ग्य गरिरहँदा त्यसले चाहिँ ओहो यो त यो विरोधी रहेछ कि भनेर एउटा मानसिकता बनाएको हुन्छ फेरि अर्को आउँछ फेरि अर्कोलाई पनि त्यही हिसाबमा व्यङ्ग्य गर्नुहुन्छ तपाईँहरू होइन यो अलि यो एकपक्षीय भनौ न मानवीय गुणबाट कसरी अगाडि बढेर यो व्यङ्ग्यहरू यहाँहरू लेख्नुहुन्छ कसरी सिस्नु पानीले कसरी संयोजन गर्छ
अब यसो अब हामी समूहमा बसेर गर्छौँ खास गरी अब अहिलेको समयमा हामी सुस्नुपानी नेपालको संस्थापना कालमा 9 जना थियौँ ती 9 जनामा 1-2 जना मात्रै अलिकति चाहिँ कम सक्रिय छौँ बाँकी चाहिँ नि सक्रिय नै छौँ अरू केही नयाँ भाइ बहिनीहरू पनि जोडिएका छन् यसरी बसेर हामी एक किसिमले कोर ग्रुप भनौँ न बस्छौँ पटक पटक बस्छौँ र त्यहाँ हामी व्यक्ति रहँदैनौँ म कोहीसँग प्रभावित छु होला होइन अरू कोही साथी कोहीसँग प्रभावित छ होला त्यो प्रभावित भएपछि के हुन्छ भने आफ्नो कमजोरी वा आफू जहाँबाट प्रभावित हो त्यहाँको कमजोरी चाहिँ देखिन्न त्यो नदेखिएपछि एकले अर्कोको ओहो यो यो यहाँ यो छ नि त यसरी हामी क्रस चेक क्रस भेरिफिकेसन चाहिँ निकै गर्छौँ होइन यति भन्दा भन्दै पनि हुन सक्छ कहिलेकाहीँ ओहो यो त ब्यालेन्स हुन सकेन होला रहन्छ कि म यसमा पनि यो के अरे दाबी चाहिँ गर्दिनँ हामीले गरेको चाहिँ एकदम 100% बराबर हुन्छ हुन जाँदो होला तर हामी एकदमै विचार गर्छौँ यसमा निरन्तर यो मान्छे दसैँदेखि तिहारको समयलाई एउटा चाडपर्वमय माहौलमै मनाउँछन्, त्यही मुडमा हुन्छन्। तर हामी चाहिँ नि यो देउसी तयारीको मुडमा एकदमै अन्तिम चरणमा होमिएको मुडमा हुन्छौँ। त यो निरन्तर बैठक, निरन्तर लेखन, निरन्तर करेक्सन, त्यो चाहिँ हाम्रो देउसीको अघिल्लो दिनसम्म चलिरहेको हुन्छ। त्यसैले यदा कदा प्रस्तुतिगत रूपमा हाम्रा त्रुटिहरू देखिन सक्छन् भन्नाले कलात्मक पाटो, अनि हामी यो सोध्छौँ हाम्रो पाटो बाँकी सङ्गीत कला अन्यान्य होइन कि हामीले शब्दमा चाहिँ नै सबभन्दा बढी विचार गर्नुपर्छ भनेर, अनि त्यसमा हामी बढी समय दिन्छौँ, त्यो अन्तिम समयसम्म त्यो चलिरहेको।
अब यो यस्तो खालको व्यङ्ग्य मिश्रित परम्परा भनौँ न, प्रहसन चाहिँ गाई जात्रामा हुने गर्थ्यो, अब यहाँहरूले चाहिँ यो तिहारको बेलामा खेलिने देउसी भैलोमा पनि व्यङ्ग्य खालको प्रहसन चाहिँ समावेश गर्नुभयो, एउटा थिति बसाल्नु भयो होइन?
अब यो थिति बसालेको भन्दा पनि यसलाई हामीले परम्पराकै रूपमा अरूले पनि गर्नै पर्छ भन्ने चाहिँ हामी मान्यता राख्दैनौँ। र यदा कदा हामीले यसबापत गाली पनि खाइरहेका छौँ, देउसीलाई बिगारे भनेर, देउसीको परम्परालाई नष्ट गरे भनेर। तर यो हाम्रो चाहिँ नि एक किसिमले बाध्यता भन्न सक्नुहुन्छ। बाध्यता कस्तो भने, हामी सिस्नु पनि जन्मेकै चाहिँ नि हास्य व्यङ्ग्यका मार्फत अलिकति समाजमा केही कुरा भन्नका लागि हामीले एक किसिमले हास्य व्यङ्ग्य बाहेक अरू जानेका छैनौँ भन्दा हुन्छ हाम्रो सिस्नु पानीले। यद्यपि यदा कदा हामीले बा छोरी जस्ता कार्यक्रम पनि एकदमै गम्भीर प्रकृतिका कार्यक्रम पनि गरेका छौँ, तर हामीले आफ्ना कुराहरू भन्नलाई प्रमुख रूपमा हास्य व्यङ्ग्यात्मक पाटो रोचेका छौँ। र यसका लागि जे जे अवसरहरू आउँछन्, जुनलाई चाहिँ हामीले उपयोग गर्न सक्छौँ, प्रयोग गर्न सक्छौँ, त्यो हामीले आफ्नै शैलीमा गर्ने हो। त्यो शैली मात्रै हो, हामीले चाहिँ नि ल है सबैले हास्य व्यङ्ग्यात्मक शैलीमै गर्नुपर्छ भन्ने चाहिँ भनेका छैनौँ।
अब जसका विरुद्ध भनौँ न, जसका भनौँ न, विकृति विसङ्गतिका बारेमा यहाँहरूले प्रहसन गर्नुहुन्छ, त्यो व्यक्तिको प्रतिक्रिया चाहिँ के हुन्छ, यहाँहरूसँग कस्तो हुन्छ?
सामान्यतया एउटा चाहिँ नि यो मलाई राम्रो लाग्छ कि नेपाली राजनीतिमा पनि, नेपाली समाजमा पनि ग्रहणशीलता चाहिँ नि अलिकति राम्रै आइरहेको छ। र उहाँहरूको पनि एउटा कस्तो हुँदो रहेछ भने, यो सिस्नुपानी चाहिँ पूर्वाग्रही भनेर भएर भन्दो रहेनछ, भएकै कुरा चाहिँ भन्दो रहेछ। किनकि मलाई मात्रै होइन, फलानालाई पनि भन्यो, फलानालाई मात्रै होइन, जेस कारणलाई पनि भन्यो भनेपछि यसरी एउटा सन्तुष्टि मान्दा मान्दै पनि अलिकति म चाहिँ नि चोखै थिएँ कि होइन, कम बिग्रिया थिएँ कि, अलिकति बढी भन्नुभयो यो त यस्तो होइन भन्ने पाराको चाहिँ नि हुन्छ उहाँहरूको
नकारात्मक भनौँ न त्यो प्रतिक्रिया चाहिँ त्यति हुँदैन
हुँदैन। तपाईँले भन्नु त ठिकै भन्नुभयो, तर त्यति चाहिँ होइन है भन्ने किसिमले उहाँहरूले सफाई दिन खोज्नुहुन्छ।
अब कतिपय त फेरि सिस्नु पानीले मेरो पनि भनौँ न, मेरो विकृति विसङ्गति पनि उठायो, मेरो पनि मलाई पनि समावेश गरे भनेर खुसी पनि हुनुहुन्छ, त्यो पनि देखिन्छ होइन?
हो हो हो। अब एउटा कुरा त यो पनि भइरहेछ, वास्तवमा सिस्नु पानीमा पर्न योग्य हुनु पनि
हजुर
हो। ल म चाहिँ सिस्नु पानीको नजरमा आएँ, त्यो विकृतिले मात्रै होइन, कम्तीमा मलाई जनताले यसरी हेरिरहेका छन् र मेरो मेरो कामबारे चाहिँ सिस्नु पानीले पनि कुरा उठायो भन्ने किसिमको पनि आइरहेछ। बरु यसपालि भनौँ, हामीले तराई मधेसको सन्दर्भमा अलिकति थोरै थोरै उठाउने गरेका थियौँ, यसपालि एउटा गीत मार्फत आउँदा अब त्यति अभ्यास त नभइसकेकोले होला, त्यो सानो एउटा टुक्रा थियो र तर त्यसले अलिकति बेग्लै किसिमको ल यो पूर्वाग्रही भएर पो हो कि यसो पो हो कि उसो पो हो कि भन्ने चाहिँ नै उहाँहरूमा चाहिँ त्यस्तो दृष्टिकोण आउने गर्दछ। फेरि म त मैथिली भाषी, मिथिला प्रदेशको मान्छे, प्राय म चाडपर्व होस् वा अन्य कतिपय महत्वपूर्ण अवसरहरूमा धोती कुर्ता लाउँछु, अनि यस्तोमा ट्याक उहाँहरूले चाहिँ सोध्नुहुन्छ वा आरोप लगाउनुहुन्छ, दौरा सुरुवाल लगाएर चाहिँ नै ऊ गर्छन्, यस्ताले चाहिँ नि के गर्नु भन्ने जस्ता पनि कुराहरू आउँछन्। यो यो एउटा स्वाभाविक प्रतिक्रिया हो। जबकि म चाहिँ के भन्ने गर्छु भने, यो देशमा थिति बिगार्ने होइन, विभिन्न विकृतिहरू भित्र्याउने काम अधिकांश एउटा औपचारिक पोसाक लाएर, दौरा सुरुवाल ढाका टोपी लाएरै भएका छन्। जसरी चाहिँ मनोज राजाकीले भन्नुभएको थियो, देश यहाँ लुटिँदैछ होइन, राष्ट्रगीत गाउनेबाट दौरा सुरुवाल ढाका टोपी मिलाएर लाउनेबाट यो दायित्वमा पुग्नेहरूलाई त्यो दिएको पनि छ, तिनीहरूले नै सपार्न दिएछ, तिनीहरूले नै बिगारी पनि रहेछन्। भनेपछि त्यसका विरुद्धमा हामीले गर्ने प्रहार पनि त्यही रूपमै हो भन्ने मेरो चाहिँ धारणा हो। अनि अब यसलाई मान्छेले आफ्नो ढङ्गले लिन्छन्। हाम्रो क्षेत्रतिर चाहिँ पहिलोचोटि गएकोले अलिकति त्यो प्रतिक्रिया कडा छ।
हजुर, अब तराई मधेसको सन्दर्भमै कुरा गरौं। अब देउसी भैलो पनि पहिले पहिले काठमाडौँ भक्तपुर र ललितपुरमा भनौं काठमाडौँ उपत्यकामा चाहिँ खेल्ने चलन थिएन रहेछ। अब संस्कृतिविद तेजेश्वर बाबु गोङ्गाले एउटा सन्दर्भमा भन्नुभएको छ यो चलन चाहिँ काठमाडौँ उपत्यका बाहिर गाउँघरतिरबाट आएको। अब यो चाहिँ यो चलन तराई मधेसमा चाहिँ त्यति जान सकेन है देउसी भैलो।
देउसी भैलोको कलात्मक पाटो जान सकेन होइन। यद्यपि अब म पाँच दशक उमेरले काटिसकेको मान्छे, म केटाकेटी छँदै अब मेरो गाउँ त यद्यपि पहाडियाहरूको वर्चस्व भएको गाउँ हो
होइन,
बस्तीपुर सिराहा जिल्लाको, त्यहाँ चाहिँ मैले केटाकेटी देखिने देखेको सहभागी हुने गरेको पनि हो। अब अहिले पनि त्यहाँ छ, वरपर तराई मधेसमा गएको छ, तर के हुन्छ भने रुट ठ्याक्कै कहाँबाट आएको हो, कसरी आएको त्यो नबुझिन्जेलसम्म त्यसको सांस्कृतिक पाटोले विस्तार पाउँदैन। त्यसैले त्यहाँ केटाकेटीले यसो अलिकति तिहार खर्च उठाउने हिसाबले चाहिँ नै रमझम गर्छन्, तर जुन किसिमले यसको सांस्कृतिक स्वरूप छ त्यो रूपमा विस्तार भएर चाहिँ गएको छैन।
अब हामी यो कुराकानीको करिब करिब अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ। अब यहाँ लामो समयसम्म रेडियो नेपालसँग पनि आबद्ध हुनुभयो, अब यहाँको भनौँ न अनुभव चाहिँ कस्तो रह्यो रेडियो नेपालमा?
रेडियो नेपाल म यो भन्छु, कला साहित्य संस्कृतिको क्षेत्रमा केही गर्ने सन्दर्भमा आत्मविश्वास जगाउनमा चाहिँ रेडियो नेपालको ठुलो महत्व रह्यो, भूमिका रह्यो। मैले समाचार वाचनका माध्यमबाट सुरु गरेका थिएँ, त्यहाँको प्रमुख आबद्धता, यद्यपि म गीत सङ्गीतमा आबद्ध थिएँ त्यो त बेग्लै भयो, त्यो चाहिँ सिजनल आबद्धता हुन्थ्यो। मैथिली समाचारबाट प्रवेश गरेर पछि मैले नेपाली समाचार र हिन्दी समाचार पनि लामो समयसम्म पढेँ। पक्कै पनि रेडियो पहिला चाहिँ नि समाचार सुन्ने, मनोरञ्जन गर्ने वा कुनै कुराको श्रव्य माध्यमबाट आधिकारिक कुरा पाउनु पर्यो भने त्यो ठाउँ रेडियो नेपाल नै हो भन्ने जुन एउटा जनतामा विश्वास थियो, यसले अलिकति जिम्मेवार बनाउँदो रहेछ। मलाई सम्झिन्छु, म रेडियो नेपालमा समाचार वाचन गर्दा गर्दै अन्य एफएमहरूमा पनि अलिअलि गर्न थालेका थिएँ, अन्यमा ठिकै लाग्थ्यो। जबकि भनौँ म कान्तिपुर एफएममा हेलो मिथिला निकै लोकप्रिय पनि भयो, त्यसको श्रोता संख्या चाहिँ नि लाखौँमा थियो, त्यो हुँदा पनि बोल्दा ठिकै सहज भइन्थ्यो। भने रेडियो नेपाल चाहिँ एउटा यो जिम्मेवार ठाउँ हो। त्यहाँ जुन दिन मैले अन्तिम दिनसम्मको पनि म कुरा गर्छु, समाचार पढ्नलाई फेडर अन गर्दा एकचोटि छाती ढुक्क हुने, जुङ्गो त्यो देशलाई चाहिँ सम्झिने, संसारलाई सम्झिने, यो चाहिँ निकै दायित्वको ठाउँ हो है, जिम्मेवार ठाउँ हो है। यद्यपि एउटा संचारकर्मीको लागि हरेक पल हरेक क्षण चाहिँ त्यत्तिकै जिम्मेवारी पूर्ण हुन्छ, तर त्यो राष्ट्रको हो। यो यहाँबाट मैले बोलेको हरेक शब्द यो राष्ट्रको शब्द हो भन्ने कुरा चाहिँ एउटा त्यो बोध गराउँथ्यो, त्यो मलाई लाग्छ त्यसले थप जिम्मेवार हुन सिकाउँदो रहेछ।
हजुर, हस् धीरेन्द्र प्रेमर्शीज्यू, यो समयमा अब रेडियो नेपालको अनुभव सँगै अब सिस्नो पानी नेपालले वर्षनी खेल्ने वर्षनी गर्ने देउसी भैलो कार्यक्रम लगायतका सन्दर्भमा हामीसँग कुराकानी गरिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं एकजना संसारकर्मी, संस्कृतिकर्मी, साहित्यकार धीरेन्द्र प्रेमर्सीसँग। यो सँगै आजको यो कुराकानी यही सकिन्छ। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी पराग पोखरेल र शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।